الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأقيموا الصلاة وآتوا الزكاة وأقرضوا الله قرضا حسنا وقال تعالى ويل للمشركين الذين لا يؤتون الزكاة وهم بالآخرة هم كافرون صدق الله مولانا العظيم اللہ تعالیٰ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم جو پاکیزہ دین پاکیزہ شریعت لائے اس میں ایک زکوٰۃ بھی ہے. زکوٰۃ ہجرت سے پہلے مکہ المکرمہ کے اندر فرض ہو گئی تھی لیکن زکوٰۃ کے مسئلے مسائل زکوٰۃ کی ڈیٹیل یہ سب مدینہ منورہ ہجرت کے بعد ہجرت کے دوسرے سال شوال کے مہینے کے اندر آئی. اللہ تعالیٰ نے مسلمانوں کو زکوٰۃ دینے کا حکم دیا. اسلام کے جو پانچ پیلر ہے اس میں سے ایک زکوٰۃ بھی ہے. زکوٰۃ ایسی پیاری نعمت ہے کہ اس کی برکت سے ایک پورے ماحول کے اندر غریبوں کا خیال رکھا جاتا ہے کہ جو بیچارے غریب ہیں ان لوگوں کو زندگی کی ضروریات پوری کرنے میں آسانی ہو جائے. مالداروں کے پاس مال جمع ہوتا ہی رہے اور غریبوں کو نہ ملے تو اس کی وجہ سے غریب اور مالدار میں لڑائی جھگڑے بھی کھڑے ہو سکتے ہیں. اسلام نے اتنا اچھا سسٹم بنایا کہ مالدار لوگ اپنا مال کما کر کے غریبوں کو دے رہے ہیں. غریبوں کی ضروریات پوری ہوئے तो गरीब लोग मालदारों को लूटने नहीं जाएंगे, डाकूगिरी करने नहीं जाएंगे, चोरी करने नहीं जाएंगे, लड़ने झगड़ने नहीं जाएंगे। कितना बड़ा फायदा हो जाएगा कि पूरे समाज के अंदर लोग मोहब्बत से रहेंगे। अब जहां लोग ज़कात नहीं देते, सदका नहीं देते, और मालदार लोग माल भर भर के रखते हैं, तो फिर गरीब लोग उनको लूटते हैं, किडनैप करते हैं, अपहरण करते हैं, अगवा करते हैं, डाकूगिरी करते हैं, माल लूट लेते हैं। इसीलिए हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो पाकीज़ा दीन लाए, उसमें ज़कात सदके का सिस्टम अल्लाह ताला ने रखा। ज़कात अरबी लफ्ज़ है, अरबी वर्ड है, उसका मीनिंग होता है माल का बढ़ जाना या कोई भी चीज़ उग निकलना। और बड़ी बात ये है कि जो माल हमने ज़कात में निकाला, उसकी खेती उग करके आखिरत में निकलेगी। दुनिया के अंदर आदमी सीज़न पर बीज लगाता है खेत में, तो बारिश के बाद वो खेती उग के बड़ी हो जाती है, फिर इसको काट करके आदमी बेच के पैसे कमाता है। तो ज़कात ये दुनिया में हमने खेती लगाई और ये खेती तैयार हो करके उसका अनाज, उसके फल फ्रूट हमें इंशाल्लाह मौत के बाद आखिरत में मिलेंगे। दूसरी बात ये है कि ज़कात में अल्लाह ताला ने एक ताकत रखी है कि ज़कात सदके की बरकत से माल बढ़ जाता है, ज़्यादा हो जाता है। दुनिया में लोगों को ज़ाहिर में यूँ दिखता है कि भाई मैंने ज़कात निकाली, मेरा माल चला गया, लेकिन अल्लाह ताला फरमाते हैं वयुर्बि सदकात, तुम सदका करो अल्लाह तुम्हारे माल को ज़्यादा करेंगे। आज तक दुनिया में कोई आदमी ज़कात सदका निकाल के गरीब नहीं हुआ, बल्कि उसकी बरकत से उसका माल ज़्यादा ही होता है। और जिसने ज़कात सदका नहीं निकाला, उसका माल जो है बचता नहीं है, कोई न कोई आफत मुसीबत में उड़ ही जाता है। ज़कात का एक माना है ठीक करना, माल को पाक करना, कि ज़कात सदका निकालने से हमारा दिल माल दौलत की मोहब्बत से पाक हो जाता है। ये दिल के अंदर माल दौलत की मोहब्बत अच्छी चीज़ नहीं है। अगर दिल के अंदर माल दौलत की मोहब्बत बस गई, तो फिर आदमी के दिल के अंदर अल्लाह की मोहब्बत कम आएगी, ईमान कम आएगा। अगर दिल के अंदर से माल की मोहब्बत निकल जाएगी, तो ईमान भी पूरा आएगा, अल्लाह की मोहब्बत भी पूरी आएगी। और ज़कात निकालने से हमारा माल पाकीज़ा हो जाता है, ज़कात निकालने से हमारा माल दौलत का सिस्टम पूरा ठीक हो जाता है। आप यूं समझो कि आदमी अगर ज़कात ना निकाले, तो उसका पूरा माल, पूरी दौलत, पूरी सिस्टम गड़बड़ वाली है। वो सिस्टम के अंदर कोई भलाई नहीं है। लेकिन ज़कात निकाली, सदका निकाला, तो हमारा माल दौलत पैसों का पूरा सिस्टम अच्छा हो जाएगा और ठीक और दुरुस्त हो जाएगा। ज़कात के बहुत बड़े बड़े फायदे हैं। पहला फायदा यह है कि आदमी के दिमाग में से कंजूसी निकल जाती है। जो ज़कात सदका देते हैं वो कभी कंजूस नहीं होता, कभी बखील नहीं होता। और जो लोग ज़कात सदका नहीं देते उनमें कंजूसी होती है, उनके अंदर बखीली होती है। और बखीली कंजूसी ये बुरी चीज है, अच्छी चीज नहीं है। समाज के अंदर भी जो कंजूस आदमी है, बखील आदमी है, लोग उसको अच्छी नज़र से नहीं देखते, उसके लिए लोग अच्छी बात नहीं करते। तो ये ज़कात सदके का एक बहुत बड़ा फायदा कि कंजूसी बखीली दिल में से निकल जाएगी, एक फायदा उसका। दूसरा ये है कि इंसान सखी बनेगा, दूसरों पर एहसान करने वाला बनेगा। और सखी होना ये तमाम नबियों की सुन्नत है, और ख़ास तौर पर हमारे आका हज़रत मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बहुत बड़ी खूबी सखावत है। अल्लाह आपको और मुझे मदीने तैयबा बार बार ले जावे। जब रोज़ा मुबारक पर सलाम पढ़ोगे जाली मुबारक पर, तो वहीं जाली मुबारक पर सफ़ेद मार्बल के पीलर में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खूबियों को बतलाने वाला अरबी में शेर लिखा हुआ है। उसमें लिखा हुआ है وَفِيهِ الْجُودُ وَالْكَرَمُ يَا خَيْرُ مَنْ دُفِنَتْ فِي الْقَاعِ عَظُمُهُ فَطَابَ بِطِيبِهِنَّ الْقَاعُ وَالْأَقُمُ نَفْسِ الْفِدَاءُ لِقَبْرٍ أَنْتَ سَاكِنُهُ فِيهِ الْعَفَافُ وَفِيهِ الْجُودُ وَالْكَرَمُ। फोटो में भी आप बड़ी स्क्रीन पर करो या फोटो को ध्यान से देखो, तो जहाँ सलाम पेश करते हैं जाली मुबारक, उसके दोनों तरफ वाइट मार्बल के पीलर है, उस पर ये अरबी में शेर लिखा हुआ है। उसमें लिखा हुआ है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बड़े सखावत वाले थे। हुजूर की खूबी थी सखी होना, और रमज़ान में तो हुजूर की सखावत बहुत ज़्यादा हो जाती थी। हमेशा भी हुजूर सखी थे, और रमज़ान में तो हुजूर की सखावत जैसे खुली हवा चलती है। जैसे हम चले गए डूमस, क्यों? खुली हवा खाने। तापी के ब्रिज पर चले गए खुली हवा खाने के लिए, फार्म हाउस चले गए खुली हवा खाने के लिए। हदीस में है के रमदान में हज़रत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सखावत खुली हवा की तरह होती थी। सब को हुजूर की सखावत का फ़ायदा और जो है मज़ा मिलता था। तो जो आदमी ज़कात सदका देता है वो आदमी सखी होता है। तीसरा चौथा फ़ायदा है, जो ज़कात सदका निकालेगा वो गरीबों की मिस्कीनों की मदद करने का आदत वाला बनेगा। और ये बहुत अच्छी आदत है, गरीबों की मदद करना, मिस्कीनों की मदद करना, फकीरों की मदद करना बहुत अच्छी आदत है। तमन्ना दर्द दिल की है तो कर खिदमत फकीरों की, इकबाल का शेर है। तमन्ना दर्द दिल की है तो कर खिदमत फकीरों की, नहीं मिलता ये गोहर बादशाहों के खजीनों में। कि जो मोती है वो तो फकीरों और गरीबों की खिदमत में मिलेगा, वो बादशाहों के खजानों में नहीं मिला करता। एक और फायदा ये है कि जो आदमी ज़कात देगा सदका देगा उसको कयामत के दिन भी अल्लाह ताला सवाब और नेकी अता करेंगे। बाज़ लोग उसको टैक्स समझते हैं, ये बहुत बड़ी गलती है। ज़कात टैक्स नहीं है, ज़कात तो इबादत है, इबादत। जैसे हम नमाज पढ़ते हैं इबादत है, रोज़ा रखते हैं इबादत है, कुरान पढ़ते हैं इबादत है, हज उम्रा करते हैं अल्लाह की इबादत है, तो ज़कात भी अल्लाह ताला की बहुत बड़ी इबादत है। देखो अल्लाह ने हमको बॉडी दी है, अब बॉडी के ज़रिए अभी हमने नमाज वाली इबादत की, अल्लाह ने बॉडी दी है तो रोज़ा रख कर के अल्लाह की इबादत की। नमाज रोज़े में एक पैसा भी लगता नहीं है, लेकिन अल्लाह ने माल दिया है उसमें इबादत कैसे करेंगे? तो कहा माल दौलत जो अल्लाह ने दी उसकी इबादत है, ज़कात निकालो, सदका निकालो, खैरात करो अल्लाह के नाम के ऊपर। और देखो मुसलमान को ज़कात तो बहुत खुशी खुशी निकालनी चाहिए, और ज़कात में निकालने का भी कितना, 1000 रुपये पर खाली 25 रुपये देने के, कौन सी बड़ी चीज़ है? 1000 रुपये में से सिर्फ 25 रुपये ने, 1,00,000 रुपये हो गए तो 2,500 रुपये, बहुत छोटी रकम है, यानी 40वां भाग, 40वां हिस्सा। 1000 में 25, 1,00,000 के अंदर 2,500, इतनी छोटी सी ज़कात निकालने का अल्लाह ने हमको हुक्म दिया, और उसके ऊपर फरमाया वमा आतैतुम मिन ज़कात तुरीदून वजहल्लाह فَأُولَئِكَ هُمُ الْمُضْعِفُونَ। اور جو زکاة تم اللہ کے لیے نکالو گے تو اس کی وجہ سے تمہارا مال اللہ تعالیٰ بہت زیادہ کر دیں گے۔ آج بہت سے لوگ جو فریاد کرتے ہیں منی کرائسس کی کہ مال میں تکلیف ہے، بزنس میں تکلیف ہے، آوک کم ہو رہی ہے، तो उनको अपना ज़कात सदके का सिस्टम भी देखना चाहिए कि कहीं हम हमारी ज़कात सदके में चोरी तो नहीं कर रहे हैं, उसमें कुछ हम डंडी तो नहीं मार रहे हैं, जिसकी वजह से हमारी इनकम और दौलत और कमाई में कुछ तकलीफ आ रही है, इसको भी हमें सोचना चाहिए। तो मनी क्राइसिस, माल की लाइन की तकलीफ, उसका एक रीज़न, एक वजह, एक सबब ये भी है कि हमारी ज़कात सदके के अंदर तकलीफ़ और गड़बड़ आ जावे। अब नॉर्मली बहुत से लोग क्या करते हैं, हिसाब परफेक्ट नहीं करते। कोई आया का ये मदरसा चंदे वाला, ये गरीब, ये अपना पहचान वाला है तो चलो उसको ये दे दो, कोई अजाना है ये दे दो, हिसाब कुछ नहीं, मिला निकाल के दिया, मिला निकाल के दिया जेब में से, ये गलत तरीका है। ज़कात का सही तरीका ये है कि काउंटिंग करो, हिसाब करो, परफेक्ट हिसाब करो हर चीज़ का, मेरे पास बैलेंस कितना है, गोल्ड कितना है, सिल्वर कितना है, इन्वेस्ट कितना है और बिजनेस में कितना है, सब चीज़ों का हिसाब लगाओ, और हिसाब करके परफेक्ट ज़कात सदका निकालो तो जाकर के फ़र्ज हमारा अदा होगा। फिर इसमें एक दूसरी बात भी आती है कि साल में एक मर्तबा ज़कात फ़र्ज होती है। अब ये ज़रूरी थोड़ा है कि हर एक का साल रमज़ान में पूरा होए। जब भी साल पूरा होए तब ज़कात निकालना है हिसाब करके। तो ये भी एक खास पॉइंट ध्यान में रखने का कि साल कभी भी पूरा हो सकता है, रमजान में, जनवरी में, रबीउल अव्वल में, मुहर्रम में, सफर में। अब जिन लोगों ने अपनी यहाँ खुद हिसाब की तरतीब साल साल रमजान रमजान की बनाई है वो तो बहुत अच्छा है कि भाई रमजान में ज़कात निकालेंगे तो 70 दर्जा फर्ज का अल्लाह सवाब देंगे, 70 दर्जा बढ़ जाएगा। लेकिन जिन्होंने सिस्टम अपनी पूरी रमजान के साथ एडजस्ट नहीं की है और साल में कभी भी एक साल पूरा हो जावे तो फिर उनके लिए दरमियानी साल में, साल के बीच में हिसाब करके उसकी ज़कात निकालनी चाहिए। तो ये अल्लाह ताला की तरफ से बहुत बड़ी नेमत है। ज़कात की वजह से आदमी नेक लोगों की जमात में शामिल हो जाता है। खुद अल्लाह ताला ने फरमाया खुज मिन अमवालिहिम सदकतन तुतहिरुहुम वतुज़क्कीहिम बिहा। अल्लाह ताला ने हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को फरमाया ए नबी जी, इन मुसलमानों के मालों में से ज़कात लो, सदका लो और उसके ज़रिए से उनको पाक करो, उनका सफा, उनका तस्किया करो, उनके दिलों को, उनके मालों को साफ करो। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को खुद अल्लाह ताला ने हुक्म दिया। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में एक वाकया ये हुआ कि यमन के अंदर इस्लाम पहुंच गया तो यमन के लोगों ने रिक्वेस्ट की कि हमारे यहाँ किसी को दीन सिखाने के लिए भेजो। तो हज़रत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने कज़िन, चचाजाद भाई जो हुजूर के जमाई भी होते हैं, सैयदिना हज़रत अली रदी अल्लाहु अन्हु को भी यमन भेजा और हज़रत माज रदी अल्लाहु ताला अन्हु को भी यमन भेजा। जाओ यमन वालों को दीन सिखाओ, वो ईमान ले आए। तो जब यमन हज़रत माज जाने के लिए निकले तो अपने यहाँ क्या है कि कोई सफ़र में जाता हो तो एयरपोर्ट जाएंगे पहुँचाने के लिए, ट्रेन से जा रहा हो तो रेलवे स्टेशन जाएंगे। वो ज़माने में तो ऐसा कुछ था नहीं। मदीना में एक जगह थी, अब भी है और अब गवर्नमेंट ने उसको नया डेवलप किया है जिसका नाम सनीयतुल वदा है। वहाँ तक अलविदा करने जाते थे, फिर वहाँ से घर आ जाओ और मुसाफिर आगे चला जावे पैदल चल के या घोड़े पर बैठकर। तो हज़रत माज जब यमन जाने लगे, कितना प्यारा मंज़र था कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उनको रवाना करने के लिए गए। कोई जाता हो तो रवाना करने जाना भी सुन्नत है। तो हुजूर उनको सनीयतुल विदा दूर तक छोड़ने गए और कितनी बड़ी बात कि नबियों के सरदार नीचे चल रहे हैं। हज़रत माँ सवारी पर बैठ गए थे, सवारी धीरे धीरे चल रही है, हुजूर नीचे चल रहे हैं और आखिरी नसीहत कर रहे हैं। उसमें हुजूर ने फरमाया माज तुम यमन जा रहे हो, वहाँ मालदार तबका भी है, गरीब तबका भी है, तो वहाँ के मालदार तबके को जाके बतलाओ कि तुम्हारे ऊपर ज़कात फ़र्ज है, लिहाजा लाओ तुम्हारी ज़कात। इस तरह यमन के मालदारों से ज़कात लेना और वहाँ जो गरीब लोग हो उनके अंदर अपने हाथ से बांट देना। ये आखिरी नसीहत हज़रत मास को यमन रवाना करते हुए हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। और हदीस में आता है मन आताहुल्लाहु माला फलम युअद्दी ज़कातहा मुस्सिल लहू यौमल क़ियामा शुजाअन अक़रा लहू ज़बीबतान يطوقه يوم القيامة ثم يأخذ بلهزمتيه يعني بشدقيه ثم يقول أنا مالك أنا كنزك ثم تلا ولا يحسبن الذين يبخلون بما آتاهم الله من فضله هو خير له هو خيرا لهم بل هو شر لهم سيطوقون ما بخلوا به يوم القيامة. حضرت نبی پاک صلی اللہ علیہ وسلم کے فرمان کا خلاصہ ہے جس کو اللہ تعالیٰ نے مال دیا اور اس نے زکوٰۃ نہیں نکالی تو یہ مال دولت کو اللہ قیامت کے دن سانپ بنا دیں گے. دنیا کا مال دنیا کی دولت جس میں زکوٰۃ نہیں نکالی اسی کو اللہ سانپ بنا دیں گے اور سانپ بھی کیسا بڑا زہر والا اتنا زہر والا کہ اس کے بال بھی نہیں ہوں گے. زہر بہت ہوتا ہے تو بال گر جاتے ہیں اور اس کی آنکھ کے پاس دو کالے کالے نشان بھی ہوں گے اور وہ آج سانپ اپنے دو منہ کو کھولے گا اور اس آدمی کو جس نے زکوٰۃ نہیں نکالی تھی اس کو پکڑے گا اور پکڑ کے کہے گا مجھے پہچانا تو نے میں کون ہوں. سانپ کہے گا میں تیرا مال ہوں میں تیری دولت ہوں دنیا میں تو نے زکوٰۃ نہیں نکالی تو اس مال دولت کو آج اللہ تعالیٰ نے سانپ بنا دیا ہے. ایک چیز میں سے دوسری چیز بنانا اللہ کے لیے کیا مشکل ہے. اللہ مال دولت کو قیامت میں سانپ بنا دیں گے. پھر آگے حضرت نبی پاک صلی اللہ علیہ وسلم نے قرآن کی آیت پڑھی کہ جن کو اللہ تعالیٰ اپنے فضل سے دیتے ہیں پھر بھی وہ کنجوسی کرتے ہیں بخیلی کرتے ہیں زکوٰۃ صدقہ نہیں نکالتے وہ ایسا نہ سمجھے کہ ہم کوئی اچھا کام کر رہے ہیں. یہ بہت برا مقام ہے جس مال میں انہوں نے کنجوسی کی قیامت کے دن وہ مال گلے میں ہار بن جائے گا گلے کا سانپ بنے گا منہ پر ڈنگ مارے گا. اس لیے ایمان والے بھائیوں صحیح حساب کر کے پرفیکٹ زکوٰۃ نکالنے کی عادت ڈالو. اور آپ کو سمجھ میں نہ آئے کسی عالم دین کسی مفتی صاحب کو پوچھو اور پوچھ کر کے صحیح صحیح زکوٰۃ نکالنے کی عادت ڈالنی چاہیے. آدمی زکوٰۃ دیتا ہے تو ایک اچھی مبارک فیملی بنتی ہے کہ بھائی یہ ہمارے تعلق والے ان کو ہم زکوٰۃ دیتے ہیں اور یہ ہمارے پاس زکوٰۃ لیتے ہیں تو ایک نیا رشتہ بنتا ہے ایک نیا تعلق بنتا ہے ایک نیا سبند بنتا ہے ایک نئی محبت بنتی ہے. کتنے ایسے تعلق کتنے ایسے کانٹیکٹ کتنی اتنی محبت جو زکوٰۃ صدقے کی وجہ سے بنی ہوئی ہے. بھائی ان سے آپ کا کیسے تعلق ہوا؟ کہو ہمارے پاس زکوٰۃ لینے آئے تھے اسی میں سے تعلق ہو گیا. بھائی ان سے آپ کی پہچان کیسے ہوئی؟ کہ ہمارے یہاں صدقہ لینے آتے ہیں ہم ان کو صدقہ دیتے ہیں یہ ہمارے یہاں زکوٰۃ لینے آتے ہیں ہم ان کو دیتے ہیں سا ایک اچھا تعلق ہو گئے ایک اچھی محبت ہو گئی. تو اس زکوٰۃ میں اتنے سارے فائدے اللہ تعالیٰ نے جو ہے مسلمانوں کے لیے رکھے ہیں. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے کے اندر اس کا سسٹم بہت عام تھا. صحابہ بہت خوشی خوشی زکوٰۃ نکالتے تھے. اسی کے کنیکٹڈ ملا ہوا ایک عمل ہے جس کو ہم صدقۃ الفطر کہتے ہیں. یہ صدقۃ الفطر یہ بھی اسلام کی ایک بہت بڑی خوبی ہے کہ بھائی رمضان کا مہینہ پورا ہوا عید آ گئے تو اب جن بیچارے غریبوں کے پاس پیسے نہیں وہ کیسے عید منائیں گے؟ عید کی خوشی وہ کیسے منائیں گے؟ اسی لیے اللہ تعالیٰ نے صدقۃ الفطر کا سسٹم بنایا کہ صدقۃ الفطر نکالو تاکہ غریب لوگ بھی عید کی خوشیاں مناوے اور ان کو بھی عید کی خوشی میں اچھا حصہ ملے، اس کے لیے شریعت نے یہ سسٹم بنایا. حدیث میں آتا ہے خطب رسول اللہ صلی اللہ علیہ وسلم الناس قبل الفطر بیومین فقال ادو ساعا من بر او قمح بین اثنین او ساعا من تمر او ساعا من شعیر على كل حر وعبد وصغير وكبير. جس سال بدر کی لڑائی ہوئی، بدر کے اندر مسلمانوں کو بہت بڑی خوشی اللہ تعالیٰ نے عطا فرمائی، ہجرت کے دوسرے سال. ابھی بھی جو لوگ مدینہ پاک جاتے ہیں وہ بدر کی زیارت کرنے جاتے ہیں، جانا چاہیے بدر کی زیارت کرنے. وہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کا جہاں تمبو بنا تھا، چھپر بنا تھا، وہاں عالی شان مسجد بن گئی ہے، اور جہاں شہداء کرام ان کا قبرستان بھی بہت اچھا ڈیولپ ہو گیا ہے، صحابہ کی مبارک قبریں ہیں. تو بدر کی لڑائی ہجرت کے دوسرے سال ہوئی، اس میں اللہ تعالیٰ نے بہت بڑی خوشی مسلمانوں کو عطا فرمائی کہ 313,000 پر کامیاب ہو گئے، اور اسی سال سے اللہ تعالیٰ کی طرف سے عید کی نماز کا حکم آیا. بدر والے سال سے ہی عید کی نماز شروع ہوئی. مکہ والی زندگی میں عید کی نماز نہیں تھی، مدینہ پاک آنے کے بعد ہجرت کے دوسرے سال سے عید کی نماز شروع ہوئی. اب ہوا یہ کہ عید کے موقع پر ایک تو رمضان کے روزے پورے ہوئے، اس کی خوشی. اب ہم کمزور انسان ہیں اور ہم لوگوں سے روزے کا حق پورا ادا ہوتا نہیں ہے، کچھ نہ کچھ روزے میں ہم سے گڑبڑی ہو جاتی ہے. جیسے حدیث کے اندر آتا ہے فرض رسول اللہ صلی اللہ علیہ وسلم زکاة الفطر طہرۃ للصائم من اللغو والرفث وطعمۃ للمساکین. رمضان میں ہم نے غلط باتیں بول دی، غلط کام کر ڈالے، ان تمام غلطی اور بھول وہ پاک ہو جائے گی صدقۃ الفطر کی برکت سے. تو چونکہ رمضان ختم ہوئی، عید کا دن آیا، اسی دن ہم صدقۃ الفطر نکالتے ہیں، تو رمضان کی غلطیاں اور گناہ بھی اس کی برکت سے پاک ہو جاتے ہیں. اور سب سے بڑی بات یہ ہے کہ اس کے ذریعے سے غریبوں کو ہم خوشی میں شامل کرتے ہیں اور غریبوں کو بھی ہم خوشی کا موقع دیتے ہیں. ہمارے دین کی یہ بہت بڑی خوبی ہے کہ مالدار لوگ اپنی مالداری کے اندر موج کرے، مزے کرے، خوشی کرے، تو ساتھ ساتھ میں غریبوں کا بھی خیال رکھے. اسی غریبوں کا خیال رکھنے کے لیے زکاة کا سسٹم آیا، اسی کے لیے صدقۃ الفطر کا سسٹم آیا، اور اس کی برکت سے اللہ تعالیٰ نے دلوں کے اندر سے مال کی محبت کو پاک کیا. تو پیارے آقا تاجدار مدینہ حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم جو پاکیزہ دین لائے، جو پاکیزہ شریعت لائے، اس میں ہر چیز کے اندر خوبیاں ہیں. زکاة میں بھی خوبی، صدقۃ الفطر میں بھی خوبی. آج پوری دنیا کا مسلمان جس کے پاس کیپیسٹی ہے، جس کے پاس حیثیت ہے، وہ زکاة نکالے گا، صدقے نکالے گا. میں تو مسلمانوں کو آج کل ایک بات بیانوں میں خوب کہتا ہوں کہ بھائیو خوشی خوشی زکاة نکالو، और जो लोग हमारे यहाँ ज़कात सदका लेने आते हैं उनको ज़कात खुशी खुशी दो और देकर उनका शुक्रिया अदा करो। खुशी खुशी दो और देकर के उनका एहसान मानो कि वो हमारे घर पर लेने के लिए आए। वजह ये है कि प्यारे आका हज़रत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आखिरी दिनों में कयामत से पहले ज़माना आएगा दुनिया में कि मालदार लोग अपनी ज़कात निकाल के घर से ठेला भर के निकलेंगे, ढूंढने निकलेंगे किसको देवे। जिसको भी पूछेंगे वो कहेगा मुझे ज़रूरत नहीं है, मुझे ज़रूरत नहीं, आगे जाओ, मुझे नहीं लेना, आगे जाओ। का आखिरी ज़माने में इतनी दौलत अल्लाह ताला जो है कर देंगे कि कोई लेगा नहीं, सब मना करेंगे। और दूसरी बात ये होगी कि हज़रत ईसा अलैहि सलाम आएंगे आसमान से उतर कर, हज़रत मेहदी रज़ी अल्लाह ताला अन्हु ज़ाहिर होंगे, तो उनकी बरकत से लोगों के दिलों में से माल की मोहब्बत भी निकल जाएगी। अगर किसी के पास एक दो दिन का एक महीने का खाना है और उसके पास आप ज़कात लेके जाओगे तो कहे मुझे नहीं चाहिए है, अभी तो घर में खाना है, लालच ही निकल जाएगी, माल की मोहब्बत निकल जाएगी, वो मना कर देंगे है घर में है। आज के जैसा नहीं है फिर भी कहे नहीं है और जितना हो इतना भरो। तो ऐसा ज़माना आएगा, ये सही हदीस में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। इसीलिए जो लेने आवे कभी उसके बारे में आपके दिल में ख्याल नहीं आवे कि ये छोटा है मैं बड़ा हूँ, मेरे अंदर कोई बड़ाई है और ये नीच है कि मेरे दरवाजे पर ज़कात सदका लेने आया। बिल्कुल नहीं, सोच में भी ना आवे, जुबान पर भी ना आवे। आने वाले को खुशी खुशी दो, शुक्रिया अदा करो, एहसान मानो और कहो कि भाई दुआ करो हमारे लिए। क्यों? इसलिए कि ज़कात जो आदमी देवे उसको दुआ देने का भी अल्लाह ने हुक्म दिया है, खुद मिन अमवालिहिम सदकतन तुताहिरुहुम व तुज़क्कीहिम बिहा व सल्लि अलैहिम। खुद अल्लाह ताला ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया कि जो ज़कात लेके आवे, हुजूर के यहाँ ज़कात सारी हुजूर के पास जमा होती थी, बहुत अच्छा सिस्टम था, सबको हुजूर के पास जमा कराने का, फिर हुजूर बांटेंगे अपनी तरतीब से, ये सिस्टम थी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की। तो कहा जो भी ज़कात लेके आवे उनके लिए दुआ करो, ये अल्लाह ने हुजूर को हुक्म दिया। इसीलिए हम जिसको ज़कात देवे सदका देवे उनसे दुआ की दरख्वास्त भी करो कि भाई कुरान में है, अल्लाह ने फरमाया है, तो हम आपको ज़कात दे रहे हैं, आप हमारे लिए दुआ करना। ये दुआ की दरख्वास्त भी करो उनसे, ये बहुत बड़ा इस्लाम का मुबारक सिस्टम है। अल्लाह ताला उम्मत मुस्लिमा को सही ज़कात सही सदका अदा करने की तौफीक अता करो। الحمد لله رب العالمين سبحان الله وبحمده سبحان الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم صلِ شان أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری مغفرت فرما، زندگی کا ہر کام حضرت نبی پاک صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق عطا فرما. اے اللہ ہر حرام سے ہماری حفاظت فرما، حلال برکت والی روزی عطا فرما. اے اللہ تمام بیماروں کو شفاء کاملہ عاجلہ مستمرہ عطا فرما، جو جس الجھن میں جو جس پریشانی میں ہیں اے اللہ ان کی الجھن اور پریشانیوں کو دور فرما، سب کی جائز مرادیں پوری فرما. ہمیں زندگی میں بار بار اپنے کرم سے فضل سے مکہ مدینہ کی حاضری عطا فرما، جن کی جو نیک اور بھلی نیت اور ارادے ہیں اس کو عافیت سے مکمل فرما. اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہے اس کی اور اس کی قیامت تک آنے والی آل اولاد نسلوں کی ایمان اسلام جان مال عزت آبرو کی حفاظت فرماؤ. اے اللہ نسلوں کی حفاظت فرماؤ، مدارس کی، مساجد کی، مکاتب کی، خانقاہوں کی، دینی جماعتوں کی، دین کے کاموں کی، کام کرنے والوں کی. اے اللہ بھرپور نصرت اور مدد فرماؤ، اجڑوں ہوں کو آباد فرماؤ، مظلوموں کی بھرپور نصرت اور مدد فرماؤ، مظالم کا خاتمہ فرماؤ، اوقاف کی مکمل حفاظت فرماؤ. اے اللہ حضرت نبی پاک صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرماؤ. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین. اللہم آمین، اللہم آمین، اللہم آمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.